نحمده ونصلي على رسوله الكريم، أما بعد، فأعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقه قولي. اللهم انفعنا بما علمتنا وعلمنا ما ينفعنا وزدنا علما. اللهم صل على محمد وعلى آل محمد كما صليت على إبراهيم وعلى آل إبراهيم إنك حميد مجيد. اللهم بارك على محمد وعلى آل محمد كما باركت على إبراهيم وعلى آل إبراهيم إنك حميد مجيد. آمين يا رب العالمين. ابھی تک ہم نے جو پڑھا ہے مدینہ میں آپ صلی اللہ علیہ وسلم کی تشریف آوری تک، اور ہم نے اس میں دیکھا کہ نبی کریم صلی اللہ علیہ وسلم نے مدینہ تشریف لا کر سب سے پہلا کام کیا کیا تھا. یہ کام آپ کو نمبر وائز اپنے پاس لکھنی ہے کہ کیا کام تھا جو سب سے پہلے کیا، اس کے بعد کیا کیا، اس کے بعد کیا کیا. ٹھیک ہے، تو سب سے پہلا کیا کام کیا تھا؟ مسجد کی تعمیر. ٹھیک ہے، اس کے بعد کیا بہت بڑا کام اور کیا تھا؟ مواخات. ٹھیک ہے، مواخات یعنی بھائی چارہ کرانا، مہاجرین اور انصار کو بھائی بھائی بنانا. اور نمبر تھری جو میجر کام تھا، جو بہت بڑا کام تھا، وہ تھا آپ صلی اللہ علیہ وسلم کا میثاق کرنا، یعنی سمجھ لیں ایک کانسٹیٹیوشن دینا. ظاہر ہے ایک اسلامی ریاست، ایک اسلامک سٹیٹ کی بیس بن رہی تھی، اور اس بیس بنانے میں کوئی نہ کوئی کانسٹیٹیوشن تو ہونا چاہیے نا، کوئی اس کی کوئی میثاق ہونا چاہیے، کیسے دوسروں کے ساتھ ڈیل کرنا ہے، کیسے ہم یہاں پہ رہیں گے، کیسے لاس ہوں گے، تو وہ ایک ہونا چاہیے. تو اس کے لیے آپ صلی اللہ علیہ وسلم نے ایک سائن تو نہیں ہم کہہ سکتے ٹریٹی سائن کی، اس لیے کہ سائن تو اس وقت نہیں ہوتے تھے، مگر ایک ٹریٹی کی تھی یا میثاق کیا تھا جس کو آپ کہیں. اور وہ میثاق کس کس کے درمیان تھا؟ وہ میثاق تھا آپ صلی اللہ علیہ وسلم یا مسلمانوں اور یہود کے درمیان، مسلمانوں اور مشرکین کے درمیان. نمبر ٹو، مشرکین کون سے؟ جو مدینہ میں تھے. آپ کو پتا ہے ابھی مدینہ میں بعض لوگ مشرکین تھے، سارے کے سارے تھوڑی مسلمان ہو گئے تھے. ابھی بعض لوگ تھے جو ابھی تک شرک پہ تھے، مگر وہ ابھی مائنورٹی میں تھے. ان کے ساتھ میثاق، اور نمبر تھری مسلمانوں کے ساتھ ایک جنرل معاہدہ بھی کیا تھا، یعنی جو سب کے لیے تھا، سمجھ لیں جتنے بھی لوگ تھے سب کے لیے. تو یہ دو تین قسم کے آپ اپنے ذہن میں رکھیں، کن کن کے ساتھ؟ یہود کے ساتھ، مشرکین کے ساتھ، اور مشرکین قریش والے نہیں، یہ مدینہ کے جو مشرک ہیں. جب جنگ بدر ہوئی تھی اس کے بعد یہ لوگ مسلمان ہوئے تھے، ابھی تک یہ مسلمان نہیں ہوئے تھے. انہی میں وہ جو رئیس المنافقین، نام کیا تھا اس کا؟ عبداللہ بن ابی ابن سلول. وہ بھی رئیس المنافقین اس کو کہا جاتا نا، وہ بھی بدر کے بعد مسلمان ہوا تھا فائدے دیکھ کے نا، تو وہیں سے منافقت نے جنم لیا تھا. اور نمبر تھری پھر مسلمانوں کے ساتھ بھی معاہدہ تھا، یعنی ایک جنرل معاہدہ. ٹھیک ہے، تو آج ہم انشاءاللہ اسی کی ڈیٹیل پڑھیں گے کہ کیا یہ معاہدہ تھا، کیا یہ ٹریٹی تھی. اور سیرت کی کتابوں میں یہ آتی بھی ہے، بعض نے اس کو بہت زیادہ اہمیت بھی دی ہے، اور بعض نے اس کو اتنی زیادہ اہمیت نہیں دی، اس کو اگنور بھی کیا ہے، مگر یہ سمجھ لیں بیس تھی اسلامک سٹیٹ کی. اچھا جی، آج ہم انشاءاللہ تعالی پیج نمبر 177 ہے، اسلامی معاشرے اور اسلامی امت کی بنیاد رکھنا. یہاں سے آج ہم پڑھیں گے کہ کیا کیسے بنیاد رکھی گئی اسلامک سٹیٹ کی اور ایک اسلامک سوسائٹی کی بنیاد. اور سبحان اللہ، جو اس میں پوائنٹس ہیں وہ اس وقت، اس زمانے میں دنیا میں کہیں پہ بھی ایسی حکومت نہیں تھی جس میں ایسے پوائنٹس ہوں. اور آپ صلی اللہ علیہ وسلم کی بہت بڑی حکمت تھی اس کے اندر جو آپ نے یہ معاہدات کیے، کیونکہ آگے چل کے آپ دیکھیں گے کہ ان کی کتنی بڑی، یعنی ایک اہمیت، امپورٹنس ان کی کتنی بڑی تھی، بعد میں آپ کو پتہ چلے گا. یہ بسم اللہ الرحمن الرحیم، یہ بھائی چارہ مہاجرین کے ایک فرد اور انصار کے ایک فرد کے درمیان تعلق قائم کرتا تھا جو ہم نے مواخات پڑھا. لیکن مسلمان مدینہ آنے کے بعد چونکہ ایک مستقل امت ہو چکے تھے اس لیے ان کی اجتماعی تنظیم کی بھی ضرورت تھی, یعنی ان کو آرگنائز بھی کرنے کی ضرورت تھی, سب کے سب کو آرگنائز بھی کرنا تھا. دیکھیں وہاں سے مہاجرین پہلے ایک مستقل امت نہیں تھے, اب یہ سمجھ لیں ایک نیشن بن گیا. یہاں پہ انصار بھی ہیں, یہاں پہ مہاجرین بھی ہیں, اور انہیں یہ بھی بتلانا تھا کہ ان کے حقوق و واجبات کیا ہیں, کیا آپ کے رائٹس ہیں اور کیا آپ کے فرائض ہیں دوسروں کی طرف. اور ان نکات, یہ جو نیچے آپ پڑھیں گے جتنی بھی لسٹ آپ کو دی ہے, ان نکات کی بھی نشاندہی کرنی تھی جو انہیں اوروں سے الگ ایک مستقل امت بناتی ہیں. کیا چیز ہے جو آپ کو دوسروں سے ڈفرینٹ کرتی ہے, جو ڈسٹنکٹیو ہے آپ میں, وہ بھی بتانا تھا. تو ان کو صحیح گائیڈ کرنا ضروری تھا اس وقت, کیونکہ اب یہ دیکھیں مدینہ میں کتنی طرح کے لوگ رہتے ہیں, اب مسلمانوں کو گائیڈنس کی ضرورت تھی کیسے کس کے ساتھ ہمارے تعلقات ہوں گے. پھر مدینہ میں مسلمانوں کے علاوہ دو اور جماعتیں تھیں جو عقیدے اور دین, مصالح اور ضروریات اور جذبات و احساسات میں مسلمانوں سے مختلف تھیں, بالکل ڈفرینٹ تھی نا. کون دو جماعتیں تھیں؟ ایک تو میں نے آپ کو بتایا یہود تھے, یہود کے تین قبائل وہاں پہ تھے, بنو نذیر, بنو قریظہ اور بنو قینقاع, یہ تین قبائل تھے. آگے جا کے ہم ان کی بھی ڈیٹیل دیکھیں گے کہ سیرت میں ان سے ریلیٹڈ بھی کافی باتیں آئیں گی. ابھی اپنے عقیدے میں, دین میں, اپنی اور مصالح میں, مصلحتوں میں, اپنی ضروریات میں, جذبات اور احساسات میں مسلمانوں سے مختلف تھے وہ. جیسے جب پاکستان بنا نا تو وہ بھی ایک دو قومی نظریہ دیا گیا تھا, اور اس میں بھی کیا تھا کہ ہم ہندوؤں سے ڈفرینٹ ایک نیشن ہے, ہمارا عقیدہ, ہمارا دین, ہمارے ضروریات, جذبات, احساسات ہندوؤں سے مختلف ہیں, اس لیے ہمیں ایک الگ ملک چاہیے. تو یہی بنیاد تھی پاکستان کے بننے کی, مگر افسوس سے کہنا پڑتا ہے کہ ہم نے وہی چیزیں ختم کر دیں اور ایسے ہی بن گئے کہ جیسے ہم اور وہ ایک ہی ہیں, حالانکہ اس ملک کی بنیاد ہی یہ تھی. تو ان کو بھی بتانا ضروری تھا کہ ہم مسلمانوں کے علاوہ جو اور لوگ یہاں پہ ہیں مسلمان ان سے بالکل الگ ہیں, اور وہ تھے مشرکین اور یہود. یہ دیکھیں ابھی ہم نے جو بات کر لی کہ دو اور جماعتیں کون سی تھیں, مشرکین کی اور یہود کی, گو کے مشرکین بہت زیادہ نہیں تھے. چنانچہ نبی صلی اللہ علیہ وسلم نے ایک عہد و پیمان مسلمانوں کے بیان کروایا, ایک دوسرا عہد و پیمان مسلمانوں اور مشرکین, نیز مسلمانوں اور یہود کے درمیان کرایا. تو کتنے عہد و پیمان ہو گئے؟ تین ہو گئے, رائٹ. ایک نمبر ون مسلمانوں اور مسلمانوں کے درمیان, ایک نمبر ٹو مسلمانوں اور مشرکین کے درمیان, اور نمبر تھری مسلمانوں اور یہود کے درمیان. اور اس بارے میں ایک تحریر بھی لکھی جس کے خاص خاص نکات یہ ہیں, جس کے پوائنٹس یہ ہیں, یہ پوائنٹ وائز آپ کو دی گئی ہے, جس کو ہم نے اپنی اسلامک سٹڈیز میں کبھی پڑھا ہے میثاق مدینہ کے نام سے. میثاق مدینہ کیا تھا وہ آج ہم سمجھیں گے بھی, کہ جو سیرت کی کتابیں ہیں جو عربک میں بھی ہیں ان میں یہ جو میثاق ہے نا, اس کے جو پوائنٹس ہیں اتنے ہارڈ ہیں ٹو انڈرسٹینڈ. اگر یہ بھی آپ کو یہاں پہ آپ صحیح طرح اس کو نہیں سمجھیں گے تو آپ خود سے نہیں سمجھ سکیں گے اس کو, اس لیے بہت آپ کی توجہ چاہیے کہ کیا نکات تھے, کیونکہ یہ ایک سمجھ لیں پلرز ہیں اس اسلامک اسٹیٹ کے, یہ جو بنیاد پڑ رہی ہے اسلامک اسٹیٹ کی. نمبر ون, قریش اور یثرب کے مومنین و مسلمین اور ان کے ماتحت ہو کر ان کے ساتھ ملنے والے اور جہاد کرنے والے بقیہ لوگوں سے الگ ایک امت ہیں. کیا سمجھ آیا آپ کو؟ سب سے پہلے تو بریکٹ لگائیں قریش سے لے کے جہاد کرنے والے تک, یہ ایک گروپ, اور دوسرا گروپ کیا ہے؟ بقیہ لوگ, اس کو الگ بریکٹ لگائیں. تو یہ کتنے گروپ بن گئے؟ دو. ایک گروپ میں کون ہے؟ قریش. قریش کون ہے؟ یعنی مہاجرین. اور جو یثرب, دیکھیں یثرب کا نام آپ صلی اللہ علیہ وسلم نے چینج کر دیا تھا, لیکن چونکہ ابھی یہ سٹارٹ ہے, ابھی تو آپ صلی اللہ علیہ وسلم تشریف لائے ہیں, ابھی یہ نام یعنی لوگوں میں بہت زیادہ فیمیلیئر نہیں ہے, آپ صلی اللہ علیہ وسلم نے فرمایا, مسند احمد میں یہ روایت ہے کہ مجھے ایک ایسے شہر میں رہنے کا حکم دیا گیا تمام بستیاں جس کے ماتحت ہوں گی. لوگ اسے یثرب کہتے ہیں لیکن اب وہ مدینہ ہے. اللہ تعالیٰ نے مدینہ تو نبی کا نام طیبہ بھی رکھا ہے, طابہ بھی رکھا ہے, طیبہ جس کو ہم کہتے ہیں. تو بخاری میں آپ صلی اللہ علیہ وسلم نے فرمایا کہ کوئی شخص اس شہر میں بدعت ایجاد نہ کرے, یہ پاک شہر ہے نا, جس نے ایسا کیا اس پہ اللہ تعالیٰ کی اور فرشتوں کی اور تمام انسانوں کی لعنت ہے. تو یعنی یہ, تو پھر یہاں پہ یثرب کیوں یوز کیا گیا؟ یثرب اس لیے یوز کیا گیا کہ ابھی لوگ فیملیئر نہیں تھے نئے نام سے, بہت کامن نہیں ہوا تھا اس لیے. تو یثرب سے آپ سمجھ لیں مدینہ, مدینہ کے جو مومن ہیں جو مسلم ہیں اور ان کے ماتحت ہو کر ان کے ساتھ ملنے والے, یعنی ان کے انڈر ان کے ساتھ ملنے والے اور جہاد کرنے والے, یعنی اور بھی جگہوں سے جو بھی مسلمان ہوئے ہیں. جو قریش کون ہے؟ اوپر لکھے مہاجرین. یثرب کے مومنین اور مسلمین کون ہے؟ انصار. اور ان کے ماتحت ان کے ساتھ ملنے والے اور جہاد کرنے والے کون ہیں؟ وہ باقی جو مسلمان دوسری ٹرائب سے جو اور بدو یا کوئی اور مسلمان ہوئے, یہ ایک گروپ ہے. یہ بقیہ لوگوں سے الگ ایک امت ہے. سمجھ آ گئی بات؟ اب باقی لوگ الگ امت ہیں اور یہ ان سے ڈفرینٹ ہے, ان کی الگ شناخت بتائی گئی. یہ سب ایک ہیں اور یہ سب ایک امت ہیں, ٹھیک ہے. ان کی دیت کی ادائیگی, دیت کیا ہوتی ہے؟ جو خون بہا ہوتا ہے, کسی کا قتل کر دیا کسی نے غلطی سے تو اس کو جو خون بہا دیا جاتا ہے, اور قیدی کی رہائی, وہ بھی جو رینسم دیا جاتا ہے قیدی رہا کرنے کے لیے. اہل ایمان کے درمیان عرف سابق کے مطابق ہوگی. عرف سابق کیا مطلب ہے؟ جو پہلے سے عرف عام میں, یعنی جو پہلے سے ایک طریقہ چلا آ رہا ہے, جو پہلے سے جتنی بھی دیت پہلے دیتے تھے اسی طرح رہے گی. اب اسلام نئی نہیں اس میں چینج کی ہوگی, وہی دیت ہوگی. یعنی دیت اور قیدیوں کی رہائی کے لیے جتنے پیسے دینے ہیں, یہ کیا ہوں گے؟ ان ٹرائبز میں عرف سابق کے مطابق ہوگی. اور یہ فدیہ اور دیت میں اہل ایمان کی مدد کریں گے. جو فدیہ دینا ہوگا, دیت دینی ہوگی, اس میں اہل ایمان کی مدد کریں گے. اور یہ لوگ مفسد, فساد کرنے والے, ظالم اور باغی کے خلاف ایک ہاتھ ہو کر اٹھیں گے, چاہے وہ ان کی اپنی ہی اولاد کیوں نہ ہو, یعنی چاہے مسلمانوں میں سے کوئی کیوں نہ ہو, یہودیوں میں سے ہو, مشرکوں میں سے ہو, کوئی بھی اگر ظالم ہے, کوئی بھی اگر بغاوت کرے گا, اس ٹریٹی کے خلاف کچھ کرے گا, فساد کرے گا, تو یہ نہیں کہا جائے گا جی یہ تو فلاں قبیلے سے ہے, ہم اپنے قبیلے والے کو پروٹیکٹ کریں گے. آپ کو پتا نا پہلے تو یہی ہوتا نا, ہم اپنے ٹرائب والوں کے ساتھ کھڑے ہوئے ہیں, ہم اس کو پروٹیکٹ کریں گے, ایسا نہیں ہوگا. بلکہ اگر کوئی ظالم ہے تو چاہے وہ مسلمان ہے اور چاہے وہ اپنی اولاد ہی کیوں نہ ہے کسی کی, اس کے خلاف سب اکٹھے ہو جائیں گے, اتحاد ہوگا. کتنی فیئر بات ہے نا, بھی فیئر بات ہے. یہ نہیں کہ نہیں ہمارے مسلمان کچھ کریں گے تو ان کو نہیں کوئی کچھ کہے گا, باقیوں کو کریں گے تو پھر ان کو پکڑا جائے گا. اور کوئی مومن, نمبر فور, اور کوئی مومن کسی مومن کو کافر کے بدلے قتل نہ کرے گا اور نہ کسی مومن کے خلاف کسی کافر کی مدد کرے گا. یعنی کوئی مومن کسی کو بھی کافر کے بدلے میں قتل نہیں کرے گا اور نہ ہی کسی مومن کے خلاف کسی کافر کی مدد کرے گا. یعنی مسلمانوں کو بیچ میں اپنے بتایا جا رہا ہے. دیکھیں یہ تو سارے ایک مسلمانوں کے اپنے ایک جو ٹریٹی کے نکات ہیں وہ بتائے جا رہے ہیں کہ مسلمان آپس کے اندر ایک دوسرے کے ساتھ مدد کسی کافر کے خلاف مسلمان کے اگینسٹ نہیں جائیں گے, کسی کافر کے مدد کے لیے مسلمان کے اگینسٹ نہیں جائیں گے. اللہ کا ذمہ ایک ہے. ذمہ کا مطلب کیا؟ جیسے پرانے زمانے میں ایک پروٹیکشن دی جاتی تھی, یعنی اس کے ذمہ, جیسے ہم ذمہ داری کہہ لیں کہ ذمہ داری کسی کو کسی کی دے دی گئی. ایک آدمی نے کہا جی میں فلاں کا ذمہ لیتا ہوں, میں فلاں کو پروٹیکشن دیتا ہوں, تو کیا ہوگا؟ اللہ کا ذمہ ایک ہے کا مطلب کیا؟ مسلمانوں کی طرف سے کسی نے کسی کو پروٹیکشن اگر دی ہے تو سب کی طرف سے وہ پروٹیکشن ہوگی. ये मतलब है। लिहाजा एक मामूली आदमी का दिया हुआ जिम्मा भी सारे मुसलमानों पर लागू होगा। यानी मामूली आदमी से मतलब क्या, यानी कोई गरीब आदमी है, कोई ऐसा जैसे कोई यानी जवान है, बूढ़ा है, बालिग बच्चा है, उसने अगर किसी को प्रोटेक्शन दे दी है, या कोई गुलाम है या आजाद है उसने किसी को प्रोटेक्शन दे दी है, तो वो प्रोटेक्शन सबकी तरफ से समझी जाएगी, सबको उस प्रोटेक्शन की रिस्पेक्ट करनी है। यानी अब फिर आप उस बंदे को हार्म नहीं कर सकते। यानी अगर किसी काफिर को किसी ने प्रोटेक्शन दी है कि मैंने इसका जिम्मा ले लिया, तो कोई इस प्रोटेक्शन को तोड़ेगा नहीं, क्या? और सब इसमें बराबर है, चाहे किसी मामूली आदमी ने, गरीब आदमी ने भी प्रोटेक्शन दिया, वो भी इक्वली समझी जाएगी सारे मुसलमानों के लिए। उम्मीद है यहां तक आपको बात समझ आ रही होगी। यानी सिंपल वर्ड में, एक मुसलमान ने भी, चाहे गरीब है गुलाम है, किसी को अगर प्रोटेक्शन दी है, सब इसको रिस्पेक्ट करेंगे, सबकी तरफ से वो होगी। नंबर सिक्स, जो यहूद मुसलमानों के पैरोकार हो जाएंगे, इनकी मदद की जाएगी और वो दूसरे मुसलमानों की तरह होंगे। क्या मतलब है इसका? इसका मतलब ये है कि पैरोकार होंगे का मतलब क्या, फॉलो करेंगे, मतलब है यानी मुसलमान हो जाएंगे। यानी अगर कोई मुसलमान हो जाएंगे, तो यहूदियों में से कोई मुसलमान हो जाएगा तो उसकी मदद की जाएगी, यानी उसको हम प्रोटेक्शन देंगे, वो दूसरे मुसलमानों की तरह होगा, उसके भी इक्वल राइट्स होंगे जैसे दूसरे मुसलमानों के होते हैं। ठीक है, ये तो आसान ही बात है ना, उसको कोई नहीं नुकसान पहुंचाया जाएगा। और मुसलमानों की सुलह एक होगी, यानी मुसलमानों की सुलह एक होगी, मतलब मुसलमान जिसके साथ सुलह करेंगे, सबकी सुलह उसके साथ होगी। अच्छा जी, नंबर एट, और जो किसी मोमिन को कसदन कत्ल कर दे, उससे किसास लिया जाएगा सिवाय सूरत के कि मक्तूल के वली राजी हो जाए, यानी दियत लेने पे राजी हो जाए। यानी अगर किसी मुसलमान को कोई जान बूझ के कत्ल करता है, कसदन उसका मर्डर कर देता है, कोई साजिश के तहत उसको मार देता है, तो उससे किसास लिया जाएगा। किसास समझते हैं ना, हमने पढ़ा हुआ, जान का बदला जान, सिवाय इसके के मक्तूल के जो वारिस हैं वो कहें कि नहीं, हमें खून बहा दे दिया जाए, हम इस पे राजी हैं। और अहले ईमान पर जरूरी है कि सब कातिल के खिलाफ उठ खड़े हों। सुभानअल्लाह, पता चलता है ना कि वो जो आप सल्लल्लाहु अलैहि वसल्लम की हदीस है कि मुसलमान कैसी है, एक दीवार की तरह है, ये एक ईंट दूसरे को सपोर्ट करती है, नजर आ रहा है ना इस मीसाक में, ये मुसलमानों के साथ ही हो रही है ना, कि मुसलमान कैसे एक दूसरे के साथ रहेंगे। अब ये नहीं होगा कि जी हम तो मुहाजरीन हैं और आप तो अंसार हैं, और कोई कहे हम तो औस से हैं और आप तो खजरत से हैं, और कोई कहे हम तो फलां हैं और हम तो फलां हैं। देखा, सारी डिस्क्रिमिनेशन खत्म कर दी, एक है, सब कातिल के खिलाफ उठ खड़े होंगे। और इससे पहले क्या था, सब जालिम के खिलाफ, मुफसिद के खिलाफ, बागी के खिलाफ एक हाथ के उठेंगे, चाहे वो अपनी औलाद ही क्यों ना। अब ये जो डिफरेंट टोलियां या कबीले या इनके नामों, नाम तो रहेंगे लेकिन इनके नामों के पीछे छुप के कोई जालिम की मदद नहीं करेगा। दियत है, विदिया, इसमें सारे मुसलमान एक दूसरे की मदद करेंगे। अगर दियत देनी पड़ी उनको किसी को, या फिदिया दे के अपने कैदियों को रहाई दिलानी है कहीं से, सब मदद करेंगे। अब कोई ये नहीं कहेगा जी हमारा थोड़ी है, वो हमारे कबीले से थोड़ी है। ठीक है, थोड़े से मुश्किल पॉइंट्स हैं इसलिए, लेकिन आपको उम्मीद है समझ आ रही होगी। मैं अपनी तरफ से पूरी कोशिश करें कि आपको सही तरह सारी बात समझा दूं, फिर भी कोई बात रह जाए तो फिर इंशाल्लाह पूछ लीजिए। किसी मोमिन के लिए हलाल नहीं कि किसी हंगामा बर्पा करने वाले बिद्दती की मदद करें या इसे ठिकाना मुहैया करें। यानी मुसलमानों को मना कर दिया गया कि कोई भी ऐसा आदमी जो बिद्दत क्रिएट करे या जो फसाद करे, उसको जी हम अपने घर ठहरा रहे हैं और हम उसको पनाह दे रहे हैं, ये किसी मुसलमान के लिए जायज नहीं है, किसी मुसलमान को अलाउड नहीं होगा ये। और इनके दरमियान किसी बात में इख्तलाफ हुआ तो उसे अल्लाह और उसके रसूल की तरफ लौटाया जाएगा। कोई भी डिस्प्यूट होगा तो किसके पास ले जाया जाएगा, अल्लाह के पास कैसे ले जा सकते हैं, यानी कुरान और आप सल्लल्लाहु अलैहि वसल्लम तो वहां पे मौजूद थे, उनकी तरफ लौटाया जाएगा, यानी वो डिसाइड करेंगे। तो आप सल्लल्लाहु अलैहि वसल्लम को यहाँ पे यानी हाकिम तस्लीम कर लिया गया, काजी तस्लीम कर लिया गया, اور آپ صلی اللہ علیہ وسلم کے پاس سارے مقدمات لائے جائیں گے۔ اس عہد و پیمان کے علاوہ نبی صلی اللہ علیہ وسلم نے مختلف اوقات اور مواقع پر مسلمانوں سے اسلامی اخوت کا حق بھی بیان فرمایا۔ یہ تو ایک عہد و پیمان ہو گیا نا، لیکن دیٹس ناٹ اٹ، ڈفرینٹ ٹائمنگز پہ، کیونکہ دیکھیں ان کے اندر، آپ ذرا ان کی تھوڑی سی بیک گراؤنڈ کو ذہن میں لے کر آئیں، تو یہ وہ تھے جو انتہائی اسٹرانگ ٹرائبل سسٹم میں بندھے ہوئے تھے۔ یہ وہ لوگ تھے جو اپنی ٹرائبس کے لیے کچھ بھی کرنے کو تیار ہو جاتے تھے، ان کے لیے ان کا قبیلہ ہر چیز تھی۔ اب ایک اسلامی بھائی چارے میں ان کو باندھنا ہے، تو یہ ایک بہت نئی چیز تھی، بہت بڑی بات تھی، مگر انہوں نے کتنی زبردست طریقے سے اس کو نبھایا کہ اس کی مثال پھر رہتی دنیا تک نہیں ملتی کہ اس کے بعد کبھی ایسے لوگ آئے ہوں، کسی قوم میں آپ نہیں دیکھیں گے بھائی چارے کی ایسی مثال۔ تو آپ صلی اللہ علیہ وسلم ان کو ٹائم ٹو ٹائم ان کو بیان کرتے رہتے تھے، ان کے اندر انہیں باہم تعاون و مدد، اتحاد و یگانگت اور غم گساری اور خبر گیری کی ترغیب دی۔ آپ نے ٹائم ٹو ٹائم ان کو کہ ایک دوسرے کے ساتھ کیسے مل کے رہنا ہے، ایک دوسرے کے غم کو اپنا غم سمجھنا ہے، یا آپس میں ایک دوسرے کے ساتھ ایک ہو کے رہنا ہے، ایک دوسرے کا خیال کرنا ہے، اس کی آلویز ترغیب دی۔ انما المؤمنون اخوة، مومن سارے کے سارے بھائی ہیں ایک دوسرے کے ساتھ، یہاں تک کہ یہ اخوت تاریخ کی سب سے بلند چوٹی تک پہنچ گئی۔ سبحان اللہ، یعنی جو میں نے ابھی آپ کو بات کی، یعنی پوری ہسٹری میں پیک پہ اگر آپ کوئی دیکھتے ہیں کہ اخوت اور بھائی چارہ کوئی دنیا میں ہوا، دنیا کی تاریخ میں ٹاپ پہ آپ کو یہ ملے گا جو بھائی چارہ یہاں پہ ہوا۔ یعنی واقعی پھر انہوں نے ان یہ جو اصول 10 اصول ہیں نا، ان کے اوپر پورا اتر کے دکھایا۔ باقی رہے مشرکین، تو ان کا معاملہ چل چلاؤ پر تھا، ان کی اکثریت اپنے سرداروں اور بڑوں سمیت مسلمان ہو چکی تھی۔ یعنی اب اکثر مشرک تو مسلمان ہی ہو گئے تھے، جو پہلے مشرک تھے وہ تو مسلمان ہو گئے تھے، جو تھوڑے بہت رہ گئے تھے ان کو بھی اتنی زیادہ کوئی پوزیشن آف پاور میں بھی نہیں تھے، اور کوئی بہت زیادہ اسٹرانگ بھی نہیں تھے، اور ان میں اتنی سکت نہ تھی کہ مسلمانوں کے مد مقابل کھڑے ہو سکتے، کہ وہ یہ کہیں کہ ہم تو آپ صلی اللہ علیہ وسلم کو نہیں مانتے، اور ہم تو یہ ان کو حکمران مدینہ کا ایسے نہیں مان سکتے، اور ہم یہ ٹریٹی نہیں کریں گے یا کچھ نہیں کریں گے۔ وہ ان میں اتنی طاقت ہی نہیں تھی۔ دیکھیں ان کے ٹرائب، اگر کسی ٹرائب کے اندر کوئی تھے بھی رہ گئے جو مشرک تھے، تو ان کو نہ تو زور زبردستی سے کہا گیا کہ آپ لوگ مسلمان ہو جاؤ، اب یہاں پہ اسلامک سٹیٹ قائم ہو گئی، اب آپ لوگ نہیں رہ سکتے یہاں پہ، یا آپ لوگوں کو ہونا پڑے گا مسلمان۔ آپ دیکھتے ہیں بہت بعد تک بھی مثالیں ملتی ہیں کہ کوئی مسلمان ہوئے، عہد تک بھی مثال ملتی ہے کہ ایک کافر تھے اور وہ مسلمان ہو گئے۔ تو آپ کوئی یہ جو کہا جاتا ہے نا کہ اسلام تلوار کے زور پہ پھیلا، اسلام تو پتہ نہیں زبردستی کرتا ہے، دیکھیں آپ صلی اللہ علیہ وسلم تشریف لے بھی آئے ہیں، انہی قبائل کے اندر مشرکین بھی رہ رہے ہیں، نہ کوئی زور زبردستی کی گئی، نہ ان کو کوئی وہاں سے نکالا گیا، نہ ان کے ساتھ کوئی جبر کیا گیا۔ ہاں یہ ہے کہ کچھ اصولوں کے اوپر ہم چلیں گے، اور وہ اصول لے ڈاؤن کر دیے گئے، یہ ہیں، اینڈ دیز آر فیئر انف، کہ جو جس میں سب کی ان کو آزادی تھی اپنی پریکٹسز کرنے کی، ان کو نہیں کچھ بھی کہا گیا اس سلسلے میں۔ تو پھر یہ کہنا کہ نہیں بھی اسلام جو ہے نا زبردستی کرتا ہے، لائک روحا فی الدین، یہ آیت اسی بارے میں تو ہے کہ دین کے معاملے میں کوئی زبردستی نہیں، کہ آپ مسلمان ہوں اس معاملے میں کوئی زبردستی نہیں۔ اس آیت کو بھی ذرا سمجھنا ضروری ہے، یہ نہ ہو کہ آپ کے بچے ہی کسی دن آپ کو کہتے ہیں لائق رہا فی دین، امی میں نے نماز نہیں پڑھنی کیونکہ دین میں تو کوئی زبردستی نہیں۔ جب مسلمان ہو گئے تب تو آپ کو ابائڈ بائی کرنا ہے، آپ کو لاس کو فالو کرنا ہے، لیکن آپ کسی کافر کو زبردستی مسلمان نہیں کر سکتے۔ اب یہ ایک زبردست مثال آپ یہاں پہ دیکھ رہے ہیں، حالانکہ میجورٹی کس کی ہے؟ مسلمانوں کی۔ آپ صلی اللہ علیہ وسلم کے جان نثار ہیں یہ لوگ، اور پھر بھی مشرکین کو آزادی ہے رہنے کی بھی، مشرکین کو آزادی ہے اپنی پریکٹسز کی بھی۔ تو اب ان میں اتنی طاقت نہیں تھی کہ یہ مسلمانوں کے خلاف کھڑے ہو جائیں اور کوئی بغاوت کریں، لہٰذا ان سے نبی صلی اللہ علیہ وسلم نے یہ عہد لیا کہ کوئی مشرک قریش کی جان و مال کو پناہ نہیں دے گا، اور نہ کسی مومن کے آگے اس کی حفاظت کے لیے رکاوٹ بن سکے گا۔ ये बात समझ आई। नंबर टू, अब ये कौन सा मुआहिदा जो मुशरिकीन के साथ, पहले हमने 10 पॉइंट किसके पढ़े, जो मुसलमानों के साथ मुआहिदा हो गया। अब ये नंबर टू क्या है, जो मुशरिकीन जो वहां पे मदीना में रहने वाले थे उनके साथ क्या, किस चीज के ऊपर मुआहिदा हुआ कि कोई मुशरिकीन मक्का में से मुशरिक कुरैश की जानो माल को पनाह नहीं देगा। कुरैश कौन, मतलब मुशरिकीन मक्का ऊपर लिखे, उनको कोई भी उनकी जान को माल को पनाह नहीं देगा कि मैंने जी इसको पनाह दे दिया मदीना में और अब इसको कोई हार्म नहीं कर सकता, ऐसे नहीं होगा। आप उनको प्रोटेक्शन दे ही नहीं सकते और ना किसी मोमिन के आगे उसकी हिफाजत के लिए रुकावट बन सकेगा। यानी मोमिन मुसलमान और उसकी अगर जंग होती है, कोई लड़ाई होती है, तो खड़े हो गए और किसी मुशरिक का, जो मक्का का मुशरिक है, उसकी हिफाजत के लिए आगे रुकावट बन के खड़े हो गए, ये भी नहीं करेंगे। ठीक है, और इस अहद के बाद इनकी तरफ से कोई अंदेशा ना रहा। यानी अब इनकी तरफ से किसी हार्म का अंदेशा नहीं था। ज्यादा यही होता था ना, यही हो सकता था कि ये भी मुशरिक है, तो ये ना हो कि ये वहां के मुशरिकीन, जो मक्का के मुशरिकीन है, उनका साथ दें कि भाई हम भी बुतपरस्त, तुम भी बुतपरस्त हो, आओ बीच बीच में से कोई साजिशें करें, बीच बीच में से कोई ऐसे काम करने की कोशिश करें। तो इस खतरे को, यानी ये अहद करके इस खतरे को एक तरफ कर दिया गया। बाकी रहे यहूद, अब किसका मामला रह गया, यहूद का। तो इनके साथ नबी सल्लल्लाहु अलैहि वसल्लम ने जो मुआहिदा किया उसके खास खास नुकात हसबे ज़ेल हैं। यानी ये इसके इम्पोर्टेंट पॉइंट्स हैं, वो यहाँ पे दे दिए कि ज्यूज के साथ क्या ट्रीटी हुई थी। यहूद मुसलमानों के साथ एक उम्मत होंगे, यानी यहूद भी एक उम्मत है और मुसलमान भी एक उम्मत है। उनको माना गया कि वो भी एक उम्मत है, जैसे मुसलमान एक उम्मत है, एक कौम है, यहूद को भी हम एक्सेप्ट करते हैं कि वो भी एक उम्मत है। उनके लिए उनका दीन और मुसलमानों के लिए मुसलमानों का दीन होगा। ठीक है, यानी हम आपके दीन में, चाहे वो शिर्क कर रहे हैं, चाहे वो कुछ भी कर रहे हैं अपने दीन में, जो भी इन्होंने चेंजेस की हैं, आपके लिए आपका दीन, हमारे लिए हमारा दीन, लकुम दीनुकुम वलिया दीन। ठीक है, तो हम नहीं कोई इंटरफेयर उसमें करेंगे, और मुसलमानों के लिए मुसलमानों का दीन होगा, उनके जिम्मे उनका खर्चा होगा, मुसलमानों के जिम्मे मुसलमानों का खर्चा होगा। कौन सा खर्चा, यानी आपकी जो भी आपने अपने जो भी आपके पुअर हैं, जो भी आपके मतलब अंदरूनी कोई मामलात हैं, उसका जो भी खर्च है, जो आपके वेलफेयर की काम है उनका कोई खर्च है, जो आपने फिदिया देना है, खून बहा अदा करना है, जितनी भी ये सारी चीजें, जैसे मुसलमानों को कहा गया ना कि आपने मिलके जैसे अब दियत देनी है, फिदिया देना है, ये आपका अपना इंटरनल मामला है, आप अपने खर्चे के खुद जिम्मेदार होंगे, हम नहीं आपकी हेल्प करेंगे कि आपका खर्चा हम उठाएं कि किसी यहूदी ने दूसरे को कत्ल कर दिया या कुछ हो गया तो अब हम उसके पेमेंट के लिए आपकी मदद करें, ऐसा नहीं होगा। आपके कोई वेलफेयर के काम है, आपके कोई अंदरूनी झगड़े हैं, आपके कोई कुछ और टेक केयर करनी है चीजों को, तो वो आपका अपना मामला है। ठीक है, जो ताकत इस मुआहिदे के किसी भी फरीक से जंग करेगी या यसरब पर हमला आवर होगी, सब उसके खिलाफ आपस में तावुन करेंगे और हर एक अपनी जानिब का दिफा करेगा। क्या मतलब, जो ताकत, यानी जो भी आउटसाइड एनिमी जो है, वो इस मुआहिदे के किसी भी फरीक से जंग करेगा, मुआहिदा के किसी भी फरीक से, जितने कौन कौन फरीक है यहाँ पे मुआहिदे, यानी मुसलमान है, मुशरिक है, यहूदी है, किसी भी फरीक से जंग करेगा या मदीना पे हमला करेगा कोई भी, तो क्या होगा, सब अपने अपने नहीं संभाल के बैठेंगे, सब एक होके लड़ेंगे, आपस में तावन करेंगे, हर एक अपने अपनी तरफ का दिफा करेगा, अपनी अपनी तरफ से डिफेंड करेगा। ठीक है, तो सब वन होके मदीना का दिफा करेंगे और इस मुआहिदे के शुरका के दरमियान खैर ख्वाही, खैर अंदेशी और नेकोकारी के ताल्लुकात होंगे, गुनाह के नहीं। आपस में भी किसी गुनाह पे तावुन नहीं करेंगे, आपस में भी खैरख्वाही के साथ एक दूसरे के साथ रहेंगे, नेकोकारी के ताल्लुकात, यानी अच्छे टर्म्स के ऊपर हम रहेंगे आपस के अंदर। जिसको बड़ा फिर यहूदियों ने क्या किया था, ये देखें, बहुत सारे लोग कहते हैं मुसलमानों ने यहूद के ऊपर क्यों हमला किया, फलां किया, उनको जब ये पता ही नहीं है बैकग्राउंड, तो फिर आगे जाके जहन में डिफरेंट बातें आती हैं। तो इन इन चीजों को समझना बहुत जरूरी है कि किस चीज पे एग्री किया था यहूद ने। आदमी अपने हलीफ के जुर्म में नहीं पकड़ा जाएगा, तो यानी आपस में अभी हलीफ है ना, मुसलमान है और ये है, ये सारे आपस में हलीफ हो गए। अब कोई जुर्म करता तो अब उसके जुर्म के अंदर उसके हलीफ को नहीं पकड़ लिया जाएगा कि जी ये भी, क्योंकि ये इनका हलीफ है। पहले जमाने में तो ऐसे ही होता था, हलीफ जो है वो भाई से भी ज्यादा होता था। तो किसी को उसके हलीफ के जुर्म में पकड़ा नहीं जाएगा, ठीक है। मजलूम की मदद की जाएगी, मजलूम कोई भी हो, वो जहां पे भी हो उसकी मदद की जाएगी। जब तक जंग बरपा रहेगी, यहूद भी मुसलमानों के साथ खर्च बर्दाश्त करेंगे, यानी अगर मदीना के ऊपर कोई हमला कर देता है तो कोई पीछे नहीं रहेगा, सारे अपनी अपनी तरफ से मदीना को डिफेंड करेंगे और जितना भी इसका खर्चा आएगा सब उसके अंदर पार्टिसिपेट करेंगे। इस नंबर 7, इस मुआहिदे के शुरका पर यसरब में हंगामा आराई और कुछ तो खून हराम होगा, यानी अब इस मुआहिदे के जितने भी लोग हैं आपस में हम कोई एक दूसरे का खून नहीं बहाएंगे, कोई एक दूसरे के साथ लड़ाई झगड़ा नहीं करेंगे, कोई यहाँ पे हंगामा आराई या फसाद खून ये चीजें नहीं होगी। यहाँ पे हम आपस में यानी अमन व अमान के साथ रहेंगे। हराम होगा यानी कोई यहूदी आके मुसलमान को कत्ल कर दे, या मुशरिक आके किसी मुसलमान को या यहूदी को कत्ल कर दे इस तरह से, या हंगामा आराइयां करें, एक दूसरे के साथ फितने फसाद खड़े करें, ये चीज नहीं होगी। ये एग्री किया था उन्होंने, और अगर इनमें कोई हंगामा या झगड़ा बरपा हो जाए तो उसका फैसला अल्लाह और उसके रसूल करेंगे। ये कौन सा हंगामा या झगड़ा है, यानी फरीकैन के आपस के दरमियान। ये नहीं है कि यहूदी यहूदी को कत्ल करेगा तो फिर वो आप सल्लल्लाहु अलैहि वसल्लम इसका फैसला करेंगे, ये नहीं कहा जा रहा। उनकी कोर्ट सपनी थी, उनको उनको समझ ले एक आजादी दी गई, आप अपनी चीजों के खुद जिम्मेदार हैं। आपके यहाँ कोई झगड़े खड़े हो गए, आप अपनी अदालतों के खुद हैं जिम्मेदार। लेकिन अगर इनमें आपस में कौन, ये तीन ग्रुप्स हैं, तीन नेशंस हैं, नेशन उनको तो नहीं माना गया मुशरिकीन को, मगर यहूद एक नेशन, एक उम्मत, मुसलमान एक उम्मत, और मुशरिकीन जो बचे खुचे थे ये तीन वो है। अब आपस में भी तो कुछ मामला हो सकता है, किसी चीज के ऊपर झगड़ा हो सकता है कि जी ये बात या ये तो हमने ऐसे की थी है। तो अब इसका फैसला कौन करेगा, अल्लाह और उसके रसूल करेंगे। कुरैश और इनके मददगारों को पनाह नहीं दी जाएगी, और इसका इन्होंने बहुत इस चीज को तोड़ा, और बाकायदा इनके जो टर्म्स थे फिर इसके ऊपर भी हम बात करेंगे कि ये पीछे पीछे से छुप छुप के जा जाके उनको बल्कि बुलाते थे, उकसाते थे कि आके हमला करो। तो कुरैश के साथ और इनके मददगारों के साथ, यानी कुरैश के जो साथी हैं, कुरैश के जो हलीफ हैं, कुरैश के जो सपोर्टर्स हैं, उनको कोई पनाह नहीं देगा। कुरैश सबके लिए ही, मुशरिकीन भी उनको पना नहीं देंगे, यहूद भी उनको पना नहीं देंगे। नंबर 10, और ये मुआहिदा किसी जालिम या मुजरिम के लिए आड़ ना बनेगा, यानी इस मुआहिदे की वजह से कोई अगर जालिम है, या कोई चाहे वो जालिम मुसलमानों में से है, यहूदियों में से है, कोई इसको आड़ बना के इसको सिर्फ इससे फायदा उठा के अपने आप को बचा नहीं सकेगा, ठीक है। इस करारदार के जरिए यसरब के सारे बाशिंदे, मुसलमान, मुशरिकीन और यहूद, एक ही वहदत की लड़ी में पिरो दिए गए, यानी इत्तेहाद की बिल्कुल एक साथ, एक इत्तेहाद में पिरो दिए, एक इत्तेहाद हो गया उनका। मगर इसका मतलब ये नहीं कि किसी का कोई दीन मजहब ही नहीं है, सारे एक ही हैं, भाई भाई बन गए इस तरह से नहीं। मगर देखें, हमसायों के साथ, आप चाहे मुशरिक हमसाए हैं चाहे वो यहूदी हमसाए हैं, उनके साथ एक अच्छे टर्म्स के ऊपर रहना, उनके साथ कैसे आगे चलना, ये जबरदस्त तरीके से हमें ये मुआहिदा बताता है किस तरह आगे चला जाए। एक जगह पे अगर लोग रहते हों और वहां पे डिफरेंट रिलीजन्स के लोग हैं तो कैसे आगे बात चलाई जाए, किस तरह रहा जाए। और मदीना और उसके अतराफ को मिलाकर एक आजाद खुद मुख्तार हुकूमत कायम हो गई, यानी मदीना और उसके, देखो मदीना एक तो बीच में था ना, सेंट्रल मदीना था, और इसके इर्द गिर्द भी छोटी छोटी जगहों पे लोग रहते थे जैसे मैंने आपको पहले भी बताया था। तो ये इस सारे को मिला के एक इस्लामिक स्टेट कायम हो गई, जो दुनिया की पहली इस्लामिक स्टेट थी, जिसमें मुसलमानों का कलमा नाफिज था और जिसके सरबराह मोहम्मद रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम थे। ठीक है, तो कौन था यहाँ का सरबराह? मदीना का नबी करीम सल्लल्लाहु अलैहि वसल्लम। और सबको ये बात माननी क्यों पड़ी? मुशरिकों ने क्यों नहीं कुछ कहा? इसलिए कि मेजॉरिटी यहाँ पे किसकी थी? मुसलमानों की। आप देखें, दुनिया में जिस मुल्क में भी जो भी कौम मेजॉरिटी में होती है, हुक्मरान उन्हीं का होता है ना। यह आप देखें कि वहां पे कितने अच्छे तरीके के साथ, यहूदियों के साथ भी और मुशरिकीन के साथ भी, ऐसे मुआहदे किए गए कि वो भी एट पीस रहें और हमें भी एट पीस रहने दें। किसी की मजहबी आजादी को छीना नहीं गया, किसी के ऊपर कोई जुल्म और ज्यादती नहीं की गई। कितने फेयर है सारे पॉइंट्स अगर आप देखें, यानी कोई जुल्म, कोई ज्यादती किसी के लिए भी बर्दाश्त नहीं की जाएगी। कोई ये मुआहदे को कोई आड़ बना के नहीं, जी देखो मुआहदे में तो ये इसको आड़ बना के कोई जुल्म नहीं कर सकता, कोई जुर्म नहीं कर सकता। तो ये कितना एक यानी रहती दुनिया तक एक मिसाल है ये जो मीसाक मदीना। इसके साथ ही रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम और मुसलमान दावत इल्लाह के काम में सरगर्म हो गए। यानी अब मुसलमानों के पास क्या था कि एक तरफ इनको सेटल डाउन कर दिया, तो अब वो किस काम में लग गए? दावत इल्लाह के काम में लग गए। आप देख लें कि वहां पे यहूदी भी हैं, वहां पे मुशरिक भी हैं, जो वैसे ही इस्लाम के दुश्मन थे, लेकिन आप सल्लल्लाहु अलैहि वसल्लम ने किस तरह हिकमत के साथ चलते हुए, कैसे जहां मुसलमानों के दरमियान एक भाईचारा कायम किया, वहां पे इनको भी सेटिस्फाई कर दिया और तब एक रियासत की बुनियाद रखी। और इस मुआहदे की देखें पहली शक ये है, पहली जो पॉइंट ये है कि मुसलमान बाकी सबसे एक अलग उम्मत होंगे। यानी ये जो मैंने आपको बताया दो कौमी नजरिया था, ये ही सबसे पहला पॉइंट है। और यहूद वगैरह के साथ भी ये तय कर लिया कि बाहर का कोई दुश्मन आए, सब मिलके अपने इस जगह का दिफा करेंगे, मगर अपने इंटरनल प्रॉब्लम्स, इंटरनल मैटर्स के अंदर सब इंडिपेंडेंट है। और बुखारी में है ना, उससे साबित है कि आप सल्लल्लाहु अलैहि वसल्लम ने यहूद के जो जानी था उसका फैसला तौरात के मुताबिक किया, और वो रजम करना था, तो मजहबी आजादी उनको दी, लेकिन इसके बावजूद वो लोग मुसलमानों के खिलाफ शरारतें करने से बाज नहीं आए। अगर देखिए यहाँ पे हमें पता चलता है कि फिलहाल के लिए एट पीस सबको करके, अगर कोई अच्छे लोग हों ये लोग, इन यहूद की तो बात आपको आगे भी पता चलेगी कि इनकी नेचर क्या होती है, इसलिए वो तो एट पीस रहे ही नहीं ना। वरना कोई भी यानी ऐसा इंसान हो जिसकी जो सलीमुल फितरत हों लोग, तो वो लोग इतनी जबरदस्त किस्म के ये पॉइंट्स दिए गए कि आराम से कोई नेशन रह सकता है। और मुसलमान दावत अल्लाह के काम में सरगर्म होंगे। चुनाचे आप सल्लल्लाहु अलैहि वसल्लम मुसलमानों और गैर मुस्लिमों की मजालिस में तशरीफ ले जाते, उनके सामने कलामुल्लाह की आयात तिलावत फरमाते, अल्लाह की तरफ बुलाते, और जो ईमान लाता उसका तज़किया फरमाते और इसे किताब व हिकमत सिखाते। अल्लाह अकबर कि आप सल्लल्लाहु अलैहि वसल्लम का तरीका क्या था? खुद तशरीफ ले जाते, आप सरबराह हैं, लेकिन ऐसे नहीं कि कोई महल हो जिसमें बैठे हुए हैं, या कोई गद्दी हो जिसपे तशरीफ फरमाए आप लोग आए मेरे पास, नहीं, खुद तशरीफ ले जाते थे। हम कहते हैं कि कुआं पानी के पास, कुआं प्यासे के पास नहीं आता, देखो यहाँ पे कुआं खुद प्यासे के पास जाता है। जब जरूरत होती है ना तो कुएं को भी जाना पड़ता है प्यासे के पास। अगर हम कहें कि नहीं प्यासे तू ही आ, तो दीन के मामले में ये भी करना पड़े, कोई इसके अंदर अपनी तौहीन ना समझे, कोई इसके अंदर अपने ये ना समझे कि मैं क्यों जाऊं और पता नहीं दूसरे की बड़ाई और मेरी इसमें हकारत हो जाएगी, ऐसा कुछ भी नहीं। आप सल्लल्लाहु अलैहि वसल्लम खुद तशरीफ ले जाते थे और किस चीज से तबलीग करते थे, जो थ्रू आउट हम सीरत में पढ़ रहे हैं, अल्लाह के कलाम से, अल्लाह के कलाम की आयात तिलावत फरमा के उनको बुलाते थे अल्लाह की तरफ। और जो ईमान लेकर आता है, कलमा पढ़ लेना काफी नहीं है, उसके बाद तज़किया, यानी इंसान के जो इनर सेल्फ है उसको पाक साफ करना, और फिर किताब व हिकमत उनको सिखाते थे। उनको भी यानी सीखने की जरूरत थी, ऐसे नहीं था कि वो अरबी जानते हैं तो ये लो सारे एक एक किताब ले लो, ये लो सारे आयतें ले लो जो अभी तक उतनी हुई है, खुद ही घर में पढ़ते रहना इनको। तुम लोग तो समझते ही हो ना अरबी, और तुम्हारे तो हालात के मुताबिक है, तो उनको तो कोई मुश्किल नहीं होनी चाहिए थी समझने के लिए कि ऐसा नहीं है। उनको भी सिखाया गया कुरान, जबकि हम अजमी होके समझते हैं कि हम बगैर किसी उस्ताद के हम वैसे ही सीख लेंगे। हम पढ़ लेते हैं ना खुद ही, तफसीरें पढ़ लेते हैं तो हमें खुद ही आ जाएगा। कुरैश की फितना खेजियां, अब आप सल्लल्लाहु अलैहि वसल्लम यहाँ पे आके सेटल हो गए हैं, लेकिन अल्लाह अकबर, देखें हम शायद ये सोचते हों कि देखो वहां से शुक्र है उनको रिलीफ मिला, वहां पे इतने मसले मसाइल थे, हमने सारा कितना पढ़ा है मक्का के दौर के बारे में, और वहां पे जो मुसलमान जिस कश्मकश में थे, जिस कदर सख्त हालात में थे, ऐसे लगता है जहन में ये आता है कि अब तो आके यहाँ पे हुकूमत भी कायम हो गई, इस्लामिक स्टेट भी हो गई, तो सब बड़ा पीस और बड़ा सब चैन की बांसुरी बज रही होगी और ऐसे होगा। ऐसा नहीं हुआ, एक चैलेंज से निकले तो दूसरा चैलेंज था, एक मुश्किल से निकले तो दूसरी मुश्किल थी, और जिंदगी इसी का नाम है। हम सोचते हैं एक मुश्किल से निकले अब तो हमारे लिए सब चीज बहुत अच्छी होनी चाहिए, ऐसा नहीं होता। ये दुनिया की जिंदगी है, ये जन्नत नहीं है। हम शायद जन्नत समझ के बैठे हैं, जब भी हम एक के बाद दूसरी चीज का इंतजार करते हैं कि बस अब खुशियां ही खुशियां हो, ये चीज। इसीलिए हम दुनिया के पीछे भी क्यों इतना भागते हैं, हम सोचते हैं पैसा इतना हो जाएगा तो फिर खुशियां ही खुशियां, इतनी जायदादें बन जाएंगी तो खुशियां ही खुशियां, मेरा बच्चा फलाने पोजीशन पे पहुंच जाएगा, ये इसमें उसका दाखला हो जाएगा तो खुशियां ही खुशियां। ऐसा नहीं है, एक चैलेंज होता है तो उसके बाद दूसरा, दूसरा होता है तो तीसरा। तो जिंदगी यही है, और इन्हीं मुश्किलात से गुजर के इंसान को मंजिल पे पहुंचना है। किसने आपसे वादा किया कि दुनिया जन्नत है? कहीं है कुरान में? कहीं है कुरान में, कहीं है हदीस में कि ये दुनिया जो है वो फूलों की सेज है, और ये दुनिया जो है ये इतनी मजे की चीज है, और बस ये कर लोगे तो बस मजे ही मजे हैं यहाँ पे? कहीं पे भी नहीं। उन मुसलमानों को तो मिला नहीं, तो हमें कैसे मिल सकता? तो कुरैश के दाव पेच, अब देखिए यहाँ पे भी आ गए, उन्होंने पीछा नहीं छोड़ा, उनको वहां पे चैन नहीं आया। मदीना पहुंचकर नबी सल्लल्लाहु अलैहि वसल्लम वहां के मामलात मुरतब फरमा रहे थे, यानी सारी चीजों को ऑर्गेनाइज कर रहे थे, तो जिंदगी के मुख्तलिफ गोशों की तंजीम कर रहे थे, और ये तवक्को कर रहे थे कि वहां आप सल्लल्लाहु अलैहि वसल्लम को और मुसलमानों को किसी कश्मकश और टकराव के बगैर अपने दीन पर अमल करने के लिए पुरअमन माहौल मुयसर आएगा। कि इसी दौरान कुरैश के दाव घात सामने आए, जिनका मकसद ये था कि मुसलमानों का खात्मा हो जाए। यानी उनका क्या मकसद था? दुश्मन ने अपनी दुश्मनी नहीं छोड़ी, आखिर शैतानी कुवतें कहाँ चैन से बैठती हैं, रहती दुनिया तक कयामत तक के लिए ये है। शैतानी कुवतें कभी चैन से नहीं बैठेंगी। जहां इंसान दीन के ऊपर चलने लगता है, दीन के रास्ते के ऊपर कोई कोशिश शुरू करता है, ये कुवतें और तेज हो जाती हैं। अब भाई तुम्हारे मुल्क से निकल आए, तुम्हारे शहर से निकल आए, तुम्हारी जगह से चले गए, हिजरत करके चले गए, कुछ लेके भी साथ नहीं गए, अब तो उनको छोड़ दो, लेकिन ऐसा नहीं हुआ। यहां पे भी उन्होंने क्या किया, चुनाचे कुरैश ने मुशरिकी ने यसरब को लिखा, यानी अब उनका उन्होंने किसको लिखा, देखिए और किसी को नहीं लिखा, मुशरिकीन को लिखा। क्यों? एक दूसरे के साथ थे ना, एक दूसरे का एक ही मजहब जो था, तो ये जो कुफर की कुव्वतें होती हैं ना, याद रखें इस्लाम के खिलाफ तो सारी मुत्तहिद हो जाती। मुसलमानों से लड़कर इन्हें मदीना से निकाल बाहर करें, और अगर ऐसा ना किया तो कुरैश इनके जवानों को कत्ल कर देंगे और औरतों को कैदी बना लेंगे। यानी इतनी बड़ी धमकी इन्होंने दी कि अगर आप लोगों ने इस जगह से इन मुसलमानों को यहां से ना निकाला तो फिर देखना कि हम क्या करते हैं, हम आपकी औरतों को भी कैदी बनाएंगे और आपके जवानों को कत्ल कर देंगे। इस खत की आमद पर मुशरिकीन इस पर अमल दरामद के लिए उठ खड़े हुए, यानी उन्होंने वहां से कोई तो कहते ना तीली लगा दी, अब वो तीली लगा दी इनको तो ये भी जोश में आके खड़े हो गए। लेकिन रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने इनके पास जाके वाजो नसीहत की, और क्या जुबान होगी मेरे नबी की कि आप सल्लल्लाहु अलैहि वसल्लम की वाजो नसीहत थी, आपका जो कलाम था तो जाहिर है बात दिल को लगी होगी, तो लड़ाई के इरादे से बाज आ गए और इधर उधर बिखर गए। यानी वो तो बिल्कुल इस चीज के ऊपर हो गए थे कि हम तो अब इनको निकाल बाहर खड़ेंगे करेंगे, लेकिन आप सल्लल्लाहु अलैहि वसल्लम ने कैसे मामलात को ठंडा किया ना। देखिए इसके अंदर कितनी हिकमत नजर आती है। अगर आप सल्लल्लाहु अलैहि वसल्लम भी उस वक्त ये करते कि मुसलमानों को उभारते कि देखो ये मुशरिकीन अभी इनके साथ ट्रीटी की है, अभी मुआहिदा हुआ और मुआहिदे में यही बात की थी कि उनके साथ नहीं, आपने उनका नहीं साथ देना, और देखो ये अभी हमारे हमारे खिलाफ खड़े हो गए और ऐसे करने लगे हैं, चलो अब इनके साथ जंग करो, तो क्या होता। तो हिकमत, हिकमत जो है ना ये वो चीज है जो मोमिन की मीरास है। ये इसके साथ चलना, ये नहीं कि हर वक्त हम एक लड़ने के मूड में रहें, तलवारें निकालने अब हम इसको नहीं छोड़ेंगे और उसको नहीं, ये नहीं। आप सल्लल्लाहु अलैहि वसल्लम ने किस तरह से देखें इस चीज को हैंडल किया, इस मामले को, जबकि मुसलमान आप सल्लल्लाहु अलैहि वसल्लम पर जान निसार करने को तैयार थे। दिखा था सारे मदीना किस तरह आप सल्लल्लाहु अलैहि वसल्लम को अपने घर रखने के लिए एक दूसरे से आगे बढ़ रहे थे, तो क्या मुश्किल था एक इशारा करते, वो तो वैसे भी माइनॉरिटी थे। इसी तरह औस के सरदार, अब ये औस कबीला था ना, उसके सरदार कौन थे, साद बिन मुआज। साद बिन मुआज का आपने नाम पहले भी सुना रज़ी अल्लाह तआला अन्हु, उमरा के लिए मक्का गए, तो अबू सफवान उमैया बिन खल्फ, उमैया बिन खल्फ कौन था, अबू सफवान उमैया बिन खल्फ कौन था, बिलाल रज़ी अल्लाह तआला अन्हु का जो आका था, उसके साथ बैतुल्लाह का तवाफ कर रहे थे। क्योंकि ये लोग देखें इनके पहले तो आपस में हलीफ के ताल्लुकात, लोगों के आपस में भी तो रिलेशनशिप्स होते थे ना, अब हम कहीं जाएं तो हमारे कोई भाई बने हुए हैं, कोई वो बने हुए हैं, तो उनके साथ ताल्लुकात रहते हैं। तो ये इस टाइम पे ये साद बिन मुआज उमरा के लिए गए, तो वहां पे इस आदमी के साथ, इस काफिर के साथ ये बैतुल्लाह का तवाफ कर रहे थे कि अबू जहल से सामना हो गया। उसने हजरत साद को पहचाना तो उन्हें धमकियां दी, कहने लगा मक्के में अमन के साथ घूम रहे हो जबकि अपने यहाँ पे बेदीनों को पनाह दे रखी है, यानी मक्के में तो आके तुम मजे से घूमने लगे हो और जो हमारे भागे हुए लोग हैं, जो हमारे बागी हैं, जो हमारे से बेदीन होके निकले हुए हैं, तुमने उनको अपने पास रखा हुआ, यानी हाउ कैन यू डू दिस कि तुम हमारी जगह पे आके आराम से तवाफ कर रहे हो जबकि हमारे भागे में उनको तुमने पनाह दी है। सुनो अल्लाह की कसम अगर तुम अबू सफवान के साथ ना होते ना तो अपने घर सलामत पलट के नहीं जा सकते थे, यानी चूंकि अब उसने तो उनके साथ तो ताल्लुकात है, उनके साथ हलीफ बने हुए, उनको तो जाहिर है ये इनका अपना बंदा था ना उमैया बिन खल्फ, तो ये ना साथ होता तुम्हारे, इसकी रिस्पेक्ट में मैं छोड़ रहा हूं, वरना तुम अपने घर सलामत नहीं जा सकते थे। ये मुसलमानों को मस्जिद हराम से रोकने का ऐलान था, लेकिन इतनी बड़ी धमकी थी कि ये आज ना होता तो तुमने बचना नहीं था। सोचें तो सारे मुसलमानों के लिए एक अनाउंसमेंट हो गई ना कि अगर वो यहाँ पे आए तो फिर वो बच के नहीं जा सकेंगे। और आपको पता है हरम वो जगह थी जिससे कोई किसी को रोक नहीं सकता था, क्योंकि उस वक्त भी ये अल्लाह का घर समझा जाता था, यहाँ पे लोग दूर दराज से आते थे, इस जगह की हुरमत थी, इज्जत थी, कोई किसी को रोक नहीं सकता था। ये बहुत बड़ी बात थी कि इन्होंने अपने आप को उसका मालिक समझ लिया, अल्लाह के घर का, कि हम जिसको चाहेंगे आने देंगे, जिसको चाहेंगे नहीं आने देंगे, हालांकि ये इनका राइट नहीं था। तो ये मस्जिद हराम से रोकने का ऐलान था, और इसका भी कि अगर वो कुरैश की हदूद में पाए गए तो इन्हें कत्ल कर दिया जाएगा, यानी आइंदा के लिए मुसलमानों को वार्निंग दे दी कि आप अगर तुम हमारे इलाके में, हमारी हदूद में नजर भी आए ना तो तुम्हें कत्ल कर दिया जाएगा, यानी इस हद तक ये आ चुके थे। अच्छा, अब ये सिर्फ यही नहीं कर रहे थे, कुरैश के ताल्लुकात यसरब के यहूद से भी थे। देखें इनके ताल्लुक मुशरिकों से तो थे ही थे, मतलब जाहिर है वो तो इनके हम मजहब थे। अब इन्होंने पहले मुशरिकों को प्रोवोक किया कि वो किसी तरह यहाँ पे गड़बड़ करें, जब वो सेटल डाउन हुए तो अब इनके चूंकि ताल्लुकात यहूद के भी साथ थे, और यहूद जैसा कि इंजील में ईसा अलैहिस्सलाम से मनकूल है, इनकी इंजील में लिखा हुआ है ईसा अलैहिस्सलाम का कॉल, क्या कॉल है ईसा अलैहिस्सलाम का, सांप और सांपों की औलाद थे, यानी यहूद कौन थे, ये ईसा अलैहिस्सलाम का कॉल है कि ये सांप और सांपों की औलाद थे, मतलब ये फिजिकली नहीं, मतलब इनकी नेचर क्या है, कि जैसे आप कहते ना सांप के बच्चे को दूध पिलाओगे तो क्या है वो आपको ही काटेगा, वो बड़ा होके आपको ही काटेगा, वो अपनी नेचर नहीं छोड़ता। और यही मैं बात आपको कह रही थी, इतना मुआहिदा करने के बावजूद इनकी हरकतें नहीं बदली, इन्होंने क्या क्या काम किए, यानी सिर्फ इस आप इस चीज को याद रखेंगे کہ عیسیٰ علیہ السلام نے یہ فرمایا سانپ اور سانپوں کی اولاد یہود کو، تو انہوں نے اپنی نیچر کہاں چھوڑنی تھی. اور یہ مشرکین جو تھے وہ ان کے ساتھ بھی رابطے کر رہے تھے تاکہ جب وہ مدینے پہ حملہ کریں تو اندر سے یہودی مشرکین کا ساتھ دیں. اور آپ صلی اللہ علیہ وسلم نے تو وحی کی وجہ سے واضح کر دیا تھا کہ مدینہ جو ہے کسی کے ہاتھوں فتح نہیں ہوگا، بلکہ یہی سے لشکر نکلیں گے، شہروں کے شہر فتح ہوں گے اور مدینہ کے ماتحت ہوں گے. تو اور مدینہ سے جو حکم صادر ہوگا وہ ان شہروں پہ لاگو ہوگا. تو آپ صلی اللہ علیہ وسلم نے پیشین گوئی کر دی تھی یعنی وحی کے ذریعے. تو انہوں نے کیا کیا، ایک تو وہ مشرکین ان سے رابطے کرتے تھے، دوسرے یہ یہود کیا کرتے تھے، اپنی نیچر سے تو باز آتے نہیں تھے. چنانچہ وہ اوس و خزرج کے درمیان پرانی دشمنیاں اور دفن شدہ کینے اکھیڑتے رہتے تھے. وہ کون سی تھی پرانی دشمنیاں اور دفن شدہ کینے؟ پتا ہے نا آپ کو، بتایا تھا کہ اوس اور خزرج کے درمیان جنگ بعاث ہوئی تھی، با عین الف تھا سے جو اس کو کہتے ہیں جنگ بعاث میں. انہوں نے تو اتنی مطلب کئی سو سال تک چلی تھی، اور اس میں آپ کو بتایا تھا کہ ان کے کتنے لوگ ختم ہو گئے تھے. یہ تو میرے پرانی دشمنی، آپ کسی دو کنٹریز کے درمیان پرانی دشمنی ہو تو اتنی آسانی سے ختم تھوڑی ہوتی ہیں. تو لیکن اب مسلمان ہو کے یہ بھائی بھائی بن گئے تھے، اب ایک ہو گئے تھے. تو یہ کیا کرتے تھے یہودی، وہ عرق کرتے تھے، ان کو وہ پرانی دشمنیاں یاد کراتے تھے. کبھی وہ ان جنگوں کے کوئی شیر ہوتے تھے وہ یاد کراتے تھے، کبھی کچھ کرتے تھے کہ یہ کسی طرح کھڑے کیوں نہیں ہوتے ایک دوسرے کے خلاف، ان کی وہ کہاں نفرتیں گئی. انہیں ایک دوسرے کے خلاف بھڑکانے اور دنگا فساد پیدا کرنے کی کوشش کرتے تھے. یہ بھڑکیں کہ کیوں ایسا کیوں جاتے تھے، یہ فتنہ پرور لوگوں کا یہ کام ہوتا ہے نا، فطرت ہوتی، چین سے تو بیٹھتے نہیں. اللہ تعالیٰ معاف فرمایا ایسی نیچر سے کہ بس ہر جگہ جہاں جانا وہاں پہ کہیں نہ کہیں فساد کرنا. کسی کا گھر دیکھ لیا کہ آرام سے رہ رہے ہیں، پیس سے رہ رہے ہیں، خوشی سے رہ رہے ہیں، تو وہ برداشت نہیں ہوا. اب ایک کو دوسرے کے خلاف، ساس کو بہو کے خلاف، بہو کو ساس کے خلاف، نند کو بھابھی کے خلاف اکسا دیا، کہیں شوہر بیوی میں لڑائیاں کرا دی. تو ان کی نیچر ایسی ہوتی ہے کہ وہ فتنہ پسند کرتے ہیں. یہود کی بھی نیچر ایسی تھی کہ وہ فساد کھڑا کرنے کے لیے، یعنی امن و امان سے بھی تو رہ سکتے تھے، کتنا پیارا یہ جگہ ہو سکتی تھی جس میں سارے امن سے رہتے، اس ٹریٹی کے مطابق سب کو رائٹس اپنے مل رہے ہیں، اپنے اپنے خوش رہو. لیکن سازشی ذہن کے جو لوگ ہیں، آج تک ان کی سازشیں ختم نہیں ہوئی، وہ لوگ پھر کبھی بھی نہ چین سے نہیں بیٹھتے. یوں مدینے میں اندر اور باہر سے مسلمانوں کو خطرات نے گھیر لیا، اور بات یہاں تک جا پہنچی کہ صحابہ کرام ہتھیار لے کے سوتے تھے اور ہتھیار کے ساتھ ہی صبح کرتے تھے. اللہ اکبر، یہ اپنی ان کی اسلامک سٹیٹ تھی، یہ وہ جگہ تھی جہاں پہ آپ صلی اللہ علیہ وسلم سربراہ تھے، یہ وہ جگہ تھی یہاں پہ ہجرت کر کے آئے تھے، تب بھی یہ حال تھا، اتنا خطرہ تھا. اتنی ٹریٹیز کرنے کے باوجود باہر سے بھی خطرہ تھا، اور پتہ نہیں تھا کہ ان میں سے کون کس وقت شر پھیلا دے. اور یہ حد ہو گئی کہ صحابہ کو ویپنز لے کے سونا پڑتا تھا، یعنی سونے کے لیے بھی ان کو ساتھ تیار رکھنے پڑتے تھے، صبح بھی اس حالت میں کرتے تھے. اب آپ مجھے بتائیں کہ وہاں پہ بھی جا کے کوئی ایسا نہیں تھا کہ بس وہ خوشحالی یہ ہو گیا، بہت ہی اچھا ان کو انوائرمنٹ مل گئی اور اب اور کیا چاہیے تھا، ایسا نہیں تھا. وہاں پہ بھی مشکلات ہی مشکلات تھیں. پہلے کتنے دشمن تھے، ایک تھے قریش مکہ، اب کون کون دشمن ہے، اب یہودی بھی دشمن، قریش مکہ تو سٹل دشمن ہے، اور آپ آگے دیکھیں گے منافقین نے جب جنم لے لیا تو پھر منافقین بھی دشمن. ہم کہتے ہیں نا کہ ہائے زندگی میں ہم نے تو کبھی کوئی سکھ دیکھا ہی نہیں، اور اس کے اوپر بڑا روتے رہتے. لیکن آپ دیکھیں مسلمان بھی کئی بعد میں اسلام کو بہت عروج ملا، لیکن شروع کے دنوں میں کئی مسلمان تو شہید ہو گئے اس کا عروج دیکھے بغیر. تو وہ بھی اس پہ کبھی نہیں انہوں نے شکایت کی کہ ہائے ہم نے تو کچھ دیکھا ہی نہیں، ہمیں اسلام نے کیا دے دیا، ہمیں کیا ملا. کوئی شکایت نہیں، کوئی شکوا نہیں. رسول اللہ صلی اللہ علیہ وسلم کے لیے پہرے کا انتظام کیا گیا تھا، یہاں تک کہ اللہ تعالیٰ کا یہ ارشاد نازل ہوا، واللہ یعصمک من الناس، سورہ المائدہ میں آتا ہے نا کہ اللہ تعالیٰ اب لوگوں سے آپ کی حفاظت کرے گا. یا آپ کو پہرے کی ضرورت نہیں. اتنا زیادہ خطرہ تھا, حضرت عائشہ رضی اللہ تعالیٰ عنہ نے فرمایا کہ ایک رات آپ صلی اللہ علیہ وسلم پوری رات جاگے رہے, یعنی اتنا خوف تھا, اتنا خطرہ تھا, پوری رات جاگے رہے. صحیح کیسے سوتے, کو پتہ نہیں تھا کون کس طرف سے دشمن آ جائے. پھر آپ صلی اللہ علیہ وسلم نے آخر فرمایا, کاش میرے صحابہ میں کوئی آدمی ایسا ہوتا جو رات کو میری حفاظت کرتا تاکہ میں تجھ رات سو تو سکوں. ابھی اسی حال میں تھے, دیکھیں اللہ تعالیٰ کیسے مدد فرماتا ہے, کہ ہتھیاروں کی جھنجھناہٹ کی آواز سنائی تھی. دیکھا تو کون تھا؟ سعد بن ابی وقاص. پوچھا آپ صلی اللہ علیہ وسلم نے کہ کیوں آئے ہو, کیسے آپ اس ٹائم پہ آئے؟ فرمایا کہ میرے دل میں آپ کی ذات کے بارے میں خوف محسوس ہوا, یعنی کہ آپ خطرے میں ہیں, یہ مجھے دل میں محسوس ہوا, اس لیے میں پہرہ دینے کے لیے حاضر ہوا. سبحان اللہ, یہ مسلم میں روایت ہے. یعنی ان کو اپنی جانوں کی نہیں پرواہ تھی کہ میں آپ صلی اللہ علیہ وسلم کا پہرہ دیں, دل میں آیا ہوگا کہ آپ کو کوئی خطرہ نہ ہو کہیں. تو اللہ تعالیٰ نے دیکھیں کیسے انتظام کر, اور اللہ ہی دل میں بھی ڈالتا ہے. اور اس سے یہ بھی پتا چلتا ہے کہ اللہ تعالیٰ چاہتا تو فرشتے اتار دیتا. فرشتے نہیں اتر سکتے تھے, بدر میں بھی تو اترے تو فرشتے آپ کی حفاظت کرتے رہتے, آپ کو گارڈ کرتے. لیکن اگر فرشتے ہی اتر جاتے تو لوگ پھر یہ کہتے بعد میں آپ کی امت کے لوگ کہ لو جی ان کے لیے تو فرشتے اتر جاتے تھے, ان کا تو کام آسان تھا, جو کام نہیں ہو سکتا تھا تو فرشتے کر دیتے تھے, اور ہجرت کرنے لگے تو براق ان کے لیے آ جاتی, تو لوگ کہتے وہ تو براق پہ چلے گئے تھے, ان کو کیا مشکل تھی. اصل مشکلیں تو ہمارے لیے ہیں, اصل مسئلے تو ہمارے لیے ہیں, اصل خطرے تو ہمارے لیے ہیں. نہیں, آپ صلی اللہ علیہ وسلم مثال بنے, رہتی دنیا تک مسلمان آپ صلی اللہ علیہ وسلم کی زندگی سے سیکھیں کہ دیکھو ایسے حالات میں بھی میرے نبی نے ثابت قدمی اختیار کی, اور کیسے رہے, اور کیسے ان کے وہ جان نثار لوگ تھے, کیسے وفادار لوگ تھے, ان کا بھی تو امتحان ہو گیا تھا نا. صحابہ نے اپنی کیسی وفاداری دکھائی کہ جب تک یہ پھر حکم نازل نہیں ہوا تھا تو صحابہ ہی آپ صلی اللہ علیہ وسلم کی حفاظت کے لیے پہرہ دیا کرتے تھے, اور آپ صلی اللہ علیہ وسلم نے خود بھی نہیں فرمایا اور تمہیں نہیں وہ ہے, تم لوگ اپنے اپنے تو تیار لے کے سو گئے ہو اور میری حفاظت کے لیے کوئی نہیں ہے. نہیں, تب بھی کہتے ہیں کہ کاش میرے صحابہ میں کوئی ایسے ہوتا. تب بھی ان کو نہیں کہا مجھے گارڈ کرو, اور اللہ تعالیٰ نے انتظام فرما دیا. تو انسان اپنی نظر ہمیشہ اللہ کی طرف رکھے, اللہ انتظام فرماتا ہے. اور جب یہ آیت نازل ہوئی تو پھر آپ صلی اللہ علیہ وسلم نے فرمایا لوگوں اب واپس چلے جاؤ, اللہ عز و جل نے مجھے محفوظ کر دیا, یعنی اب مجھے نہیں کسی کی طرف سے حفاظت کی ضرورت ہے. لڑائی کی اجازت, ان پر خطر حالات میں اللہ عز و جل نے قریش سے قتال کی اجازت نازل فرمائی, یعنی قریش سے آپ پہلے آج تک ان سے لڑائی کی اجازت نہیں تھی. آپ کو پتا ہے نا جب وہاں پہ مکہ میں بھی مسلمان تھے تو ان کو یہی تھا کہ مسلمان اپنے ہاتھ روک کے رکھیں. لیکن اب قتال کے بارے میں جو پہلی آیت نازل ہوئے سورۃ الحج کی آیت کہ اذن للذین یقاتلون بانہم ظلموا, جن لوگوں سے لڑائی کی جاتی رہی ہے انہیں بھی اب قتال کی اجازت دی جاتی ہے. ان اللہ علی نصرہم لقدیر, یہ نہ سمجھنا کہ اللہ نہیں ان کی حفاظت کر سکتا, اللہ نہیں ان کی مدد کر سکتا. نہیں, اس میں کوئی شک نہیں کہ اللہ تعالیٰ ان مظلوموں کی مدد کرنے پر خود قادر ہے, لیکن اللہ تعالیٰ اب ان کو اجازت دیتا ہے کہ یہ اپنے سینے ٹھنڈے کر دیں. بھی انہ ظلم ہوں, اس لیے کہ ان پہ ظلم کیا جاتا رہا ہے. تو مشرکین مکہ ہجرت کرنے والے مسلمانوں کو بھی روک رہے تھے, جو وہاں پہ مسلمان تھے نا, اب ان کو بھی نہیں جانے دے رہے تھے. وہاں پہ ان کو روکا ہوا تھا, ان کے مال ضبط کر لیے تھے, ان کے بیوی بچے ان سے چھین رہے تھے, اور اب آپ نے دیکھ لیا مسلمانوں کو کعبہ کی زیارت سے بھی منع کر دیا تھا, مسلمانوں کو قید و بند کی صحبتوں میں مبتلا کر رہے تھے, اور مدینہ کو مٹانے کے لیے اور مسلمانوں کے گھروں میں داخل ہونے کے لیے اور ان کو جڑ سے اکھاڑنے کے لیے منصوبے بنانے لگ گئے تھے. تو تب اللہ تعالیٰ نے مسلمانوں کو اجازت دی کہ اب آپ اپنے عقیدے, اپنے علاقے کے دفاع کے لیے آپ کو اجازت اختیار اٹھا لیں, اور خود پہ جو ظلم آپ کے اوپر کیے جاتے رہے ہیں ان مظالم کا بدلہ لیں. ٹھیک ہے, تو آئندہ چل کے حالات مزید بدلے تو یہ اجازت واجب کے درجے تک پہنچ گئی, یعنی اب اس کے بعد حالات جب بدلے تو پھر مسلمانوں کے لیے مینڈیٹری ہو گیا تھا کہ اب وہ لڑیں, ان کے لیے ضروری ہے کہ اب لڑیں, اب تو فرض کا درجہ ہو گیا تھا. حالات ایسے ہو گئے تھے جس میں غیر قریش بھی شامل تھے, لیکن ان واقعات کے ذکر سے پہلے ان مراحل کو مختصر ذکر کر دینا ضروری ہے کہ کون سے ایسے مرحلے آئے تھے جس کی وجہ سے پھر مسلمانوں کو مینڈیٹری کر دیا گیا تھا کہ اب وہ لڑائی کریں گے. اور بیر قریش بھی شامل تھے, یعنی جو مہاجرین تھے صرف وہی نہیں لڑیں گے باقی بھی لڑیں گے. تو اب یہ ہمیں پتہ چلے گا کہ اسلام میں جنگ کی اجازت کیوں دی گئی, کہ کیا حالات ہو گئے تھے, کن حالات میں ہوتی ہے یہ اجازت. پہلا مرحلہ, مشرکین قریش کو برسر جنگ سمجھنا, یعنی وہ تو آپ کے ساتھ جنگ کرنے کو تلے ہوئے کیونکہ انہوں نے ہی ظلم کا آغاز کیا تھا, لہٰذا مسلمانوں کو حق پہنچتا تھا کہ ان سے لڑائی لڑیں اور ان کا مال ضبط کریں. جبکہ دوسرے مشرکین عرب کے ساتھ یہ صورتحال نہیں تھی, یعنی باقی جو عرب کے دوسرے مشرکین ہیں ان کے ساتھ مسلمانوں کو جنگ کرنے کو نہیں کہا گیا کہ آپ ان کے ساتھ بھی لڑو ان کے ساتھ بھی لڑو, نہیں. یعنی جو آپ کے ساتھ لڑ نہیں رہا اس سے نہیں لڑنا, لیکن جو قریش مکہ ہیں انہوں نے جتنا ظلم کیا ہے, اور جو میں نے ابھی آپ کو باتیں بتائیں کیسے بیوی بچے چھین رہے تھے, کیسے مسلمانوں کے ہجرت بھی نہیں کرنے دے رہے کہ جا بھی نہیں سکتے یہیں پہ رہو اور یہیں پہ تم لوگوں کو ہم ٹارچر کریں گے, تو اس لیے مسلمانوں کا حق تھا کہ ان کو لڑائی کی اجازت ملتی. ٹھیک ہے, یہ بات سمجھ آ گئی. دوسرا مرحلہ, مشرکین عرب میں سے جو قریش کا ساتھ دیں گے اور ان سے اتحاد کریں گے, یا غیر قریش میں سے جو بذات خود مسلمانوں پر ظلم و زیادتی کریں گے ان سے لڑنا, یعنی چاہے جو مشرکین عرب میں سے, یعنی باقی جو قبائل ہیں قریش نہیں, جو ان باقی قریش کے علاوہ لوگ ہیں اگر وہ بھی قریش کا ساتھ دیتے ہیں یا ان سے اتحاد کر لیتے ہیں, ایک ہو جاتے ہیں الائنس کر لیتے ہیں, تو ظاہر ہے ان سے بھی لڑنے کی اجازت ہے. پہلے تو ان سے ہماری کوئی لڑائی نہیں آپ کے ساتھ, لیکن اگر آپ ان کا ساتھ دو گے قریش کا تو پھر تو ظاہری بات ہے آپ کے ساتھ بھی لڑائی ہے. یا اگر قریش نہیں اور کوئی قبیلے ہیں وہ مسلمانوں پہ ظلم زیادتی کر رہے ہیں, بھائی تو آپ سے نہ ہم لڑ رہے ہیں نہ کچھ ہے, تو پھر آپ ہمارے ساتھ ظلم زیادتی کیوں کرو گے, تو ان سے بھی پھر ظاہر ہے لڑنا جائز ہی ہے. پھر تیسرا مرحلہ, جن یہود نے رسول اللہ صلی اللہ علیہ وسلم کے ساتھ عہد و پیمان کر رکھا ہے اگر وہ خیانت کریں اور مشرکین کا ساتھ دیں تو ان کے عہد بشرطِ استواری کو توڑ دیا جائے, کو توڑ دینا, یعنی وہ اب ان کے ساتھ پھر عہد پھر نہیں رکھا جائے گا اگر ان میں سے یہود میں سے جو اب مدینہ میں یہود رہتے تھے انہوں نے تو مسلمانوں کے ساتھ ٹریٹی کی تھی نا, عہد کیا تھا, اگر آپ وہ خیانت کریں مشرکوں کا جا کے ساتھ دینا شروع کر دیں, ان کو جا کے جاسوسیاں کریں, ان کو کہیں کہ آؤ یہاں پہ حملہ کرو, تو پھر ہمارا آپ کے ساتھ عہد تو نہیں قائم رہ سکتا نا, پھر تو آپ کے ساتھ بھی لڑائی ہوگی نا, آپ بھی تو ان کے سائڈ والے ہی ہو گئے. آپ کو تو کیا چاہیے تھا, ٹریٹی کے مطابق کیا تھا کہ باہر سے کوئی حملہ کرتا ہے تو آپ سب مل کے ہم ڈیفینڈ کریں گے, لیکن اگر آپ دشمنوں کے ساتھ مل جاتے ہیں تو ہماری تو پھر آپ کے ساتھ بھی دشمنی ہے. چوتھا مرحلہ, جو اہل کتاب مثلا نصارہ مسلمانوں سے دشمنی کا آغاز کریں تو ان سے بھی لڑنا, یہاں تک کہ وہ چھوٹے بن کر اپنے ہاتھ سے جزیہ دیں, یہ سورۃ توبہ میں آتا ہے نا اینڈ میں جا کے. یعنی اب اگر نصارہ میں سے, جو بعد میں ہوا یہ مرحلہ ابھی تو نہیں فی الحال ہو رہا, کہ اہل کتاب میں سے اگر مثلاً کوئی کرسچن بھی آبادیاں رہتی تھی دور دور, تو وہ اگر دشمنی کا سٹارٹ کریں تو پھر ظاہر ہے ان سے بھی لڑنا ہی ہے. پانچواں مرحلہ, جو مشرک یہودی یا نصرانی وغیرہ اسلام میں داخل ہو جائے اس سے ہاتھ روک لینا, اگر تم مسلمان ہو جاتے ہو تو پھر کوئی نہیں ہماری تمہارے ساتھ دشمنی, اس کی جان و مال سے تعرض نہ کرنا, یعنی اس کی جان و مال میں اس کو کوئی تکلیف نہیں دینی, کوئی نقصان نہیں دینا, سوائے اس صورت کے کہ وہ خود شرعی طور پر اس کا سزاوار ہو, سوائے اس کے کہ اگر اس نے کوئی ایسا ہی کام کیا مثلا ہے مسلمان ہو کے, ہم آپ کو کوئی نقصان نہیں, آپ مسلمان ہو گئے آپ کی جان مال محفوظ ہے, لیکن سوائے اس کے کہ مثلا ہے مسلمان مسلمان کو قتل کر دیتا ہے یا مسلمان کوئی چوری کرتا ہے یا مسلمان ہو کے تم نے ایسا کیا, تو پھر تم شرعی سزا تو تمہیں ملے گی اور اس کا حساب اللہ پہ ہوگا. پھر تو ویسے تو مسلمان ہوتے ہم تمہیں کچھ نہیں, تمہاری ہر چیز پروٹیکٹڈ ہے, مگر اگر تم کوئی کرائم کرتے ہو اور تمہارے پر کوئی حد جاری کرنی ہے, کوئی شرعی طور پہ تم کسی سزا کے مستحق ہو, تو وہ تو ہوگی نا. تو یہاں تک یہ کیوں اجازت دی گئی تھی اور کس کس کے ساتھ لڑنا جائز کیا گیا تھا یہ سارے بتا دیے گئے یہاں پہ. الحمدللہ یہاں تک ہم پڑھتے ہیں, نیکسٹ ٹائم ہم سرایا اور غزوات دیکھیں گے انشاءاللہ تعالی, اور اس میں دیکھیں گے کہ پھر کس طرح آپ صلی اللہ علیہ وسلم نے آگے کیا اسٹریٹجی کی ان دشمنوں کو نپٹنے کے لیے. اس میں کوئی چیز نہیں اگر سمجھ آئی تو پھر آپ پوچھ سکتے ہیں, اپنی طرف سے تو میں نے کوشش کی ہے کہ ساری چیزیں آپ کو زیادہ ڈیٹیل میں بتا دی جائیں. फिर भी आप दोबारा इसको पढ़िएगा इंशाल्लाह ताला, और फिर कोई बात ना समझ आए तो फिर आप इंशाल्लाह नेक्स्ट क्लास में फिर पूछ लीजिएगा। ठीक है, चलें ठीक है। जज़ाकुमुल्लाह खैरिन कतीरा। सुभानकल्लाहु व बिहमदिक नशहदु अल्ला इलाहा इल्ला अंता नस्तग़फिरुका व नतूबु इलैक। अस्सलामु अलैकुम व रहमतुल्लाहि व बरकातुहू।